यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारद्वारा छ राजनैतिक दलको चुनावी घोषणा पत्र अध्ययन गरी तयार पारिएको राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक। मस्यौदामाथि राजनैतिक दलहरूबाट वैशाख 10 गतेभित्र सुझाव माग। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाका समानुपातिक सांसदहरूसँग छलफल गर्नुहुने। आजदेखि देशभर आर्थिक गणना शुरू हुँदै देशका 753 स्थानीय तहले आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन गर्ने। नयाँ वर्षसँगै काठमाडौँमा वाईफाई सेवा सहितको रात्री बस सेवा शुरू। र अमेरिका र इरान बीच दोस्रो चरणको वार्ताका लागि पाकिस्तानको नयाँ प्रस्ताव।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14#15# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको छ। राष्ट्रिय मान्यता प्राप्त 6 राजनैतिक दलका घोषणा पत्र एवं चुनावका समयमा सार्वजनिक गरेका वाचा पत्रहरूको अध्ययन गरी सरकारले तयार पारेको 18 बुँदे यो राष्ट्रिय प्रतिबद्धता पत्रको मस्यौदा हो। मस्यौदामा राय सुझावका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको वेबसाइटमा मस्यौदा राखिएको छ। मस्यौदामाथि सम्बन्धित राजनैतिक दलहरूबाट यही वैशाख 10 गतेभित्र राय सुझाव माग गरिएको छ। सरकारले चैत 13 गते पहिलो मन्त्री परिषदको बैठकबाट शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची सार्वजनिक गरेको थियो। सो कार्यसूचीको बुँदा नम्बर 3 भएको व्यवस्था बमोजिम सरकारले राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको हो। सरकारद्वारा सार्वजनिक राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय माताहतमा रहने गरी एक सरकारी संरचना तयार पारिएको उल्लेख गरिएको छ। राष्ट्रिय प्रतिबद्धतामा रहेका मुख्य प्राथमिकताका क्षेत्रहरूमा आर्थिक क्षेत्रमा स्थायित्व र सुधार, कृषि पेशाको सम्मान र आत्मनिर्भरता, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा विकास तथा उपयोग, खानी तथा खनिज, पूर्वाधार विकास, समृद्धिको आधार रोजगारी, शिक्षा तथा स्वास्थ्य, वन वातावरण तथा जलवायु परिवर्तन रहेका छन्। राष्ट्रिय प्रतिबद्धतामा 2046 सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन मन्त्री परिषदले गर्ने नीतिगत निर्णयको स्पष्ट परिभाषा उल्लेख गरिएको छ। उदार अर्थनीति, सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात तथा सामाजिक सुरक्षा मार्फत राष्ट्रिय आयको समतामूलक पुनर्वितरणको सन्तुलनसहित समग्र विकासको आधार तयार पार्ने उल्लेख गरिएको छ। 5 वर्षभित्र औसत आर्थिक वृद्धि दर 7% पुर्याउने, प्रति व्यक्ति आय $3,000 र कुल गृहस्थ उत्पादन 100 अर्ब नजिक पुर्याउने राष्ट्रिय प्रतिबद्धतामा उल्लेख गरिएको छ। कृषि उपजमा आत्मनिर्भर हुन नीतिगत, कानूनी र भन्सार सुधार गर्ने, कृषि उद्यम तथा उद्योगलाई प्राथमिकतासहित कर छूट, भन्सार सहुलियत र लगानी प्रोत्साहनका उपाय अवलम्बन गरिने प्रतिबद्धतामा उल्लेख गरिएको छ। आधारभूत तहसम्म स्थानीय मातृभाषामा शिक्षा तथा विद्यालयमा नैतिक शिक्षा सम्बन्धी पठन पाठनको व्यवस्था गरिने, शिक्षकको कार्य सम्पादन विद्यार्थीको सिकाइसँग जोड़िने, सरकारी विद्यालयको गुणस्तर सुधार गर्न हरेक प्रदेशमा एक अत्याधुनिक नमूना समावेशी विद्यालय, जीवन उपयोगी शिक्षा पद्धति लागू गर्ने राष्ट्रिय प्रतिबद्धतामा उल्लेख गरिएको छ। त्यसै गरी प्रतिबद्धतामा ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकताका साथ विस्तार गर्ने, नेपालमै बसेर विदेशी कम्पनीमा काम गर्ने गरी रिमोट वर्क, डिजिटल रोजगारी तथा सीमापार सेवा निर्यातलाई बढ़ावा दिने, गुणस्तरीय पर्यटनको आधार तयार गरी 5 वर्षभित्र प्रति व्यक्ति खर्च दोब्बर, पर्यटनमा नयाँ इको सिस्टम तयार पार्ने उल्लेख गरिएको छ। प्रतिबद्धतामा खानी तथा खनिज प्राधिकरण स्थापना गर्ने, वातावरण विनाश नहुने गरी ढुंगा, गिटी र बालुवाको उत्खनन गरी आन्तरिक उपयोग र निर्यात गर्ने पनि उल्लेख गरिएको छ। आगामी दशकमा 30,000 मेगावाट विद्युत जडित क्षमताको लक्ष्य हासिल गर्दै बुढ़ी गण्डकी र दूधकोशी जस्ता आयोजनाको निर्माण गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ। आयोजनाको वर्गीकरण र कार्यान्वयनमा अन्तर निकाय समन्वय गर्ने, आयोजना सम्पन्न नभएसम्म आयोजना प्रमुख र कर्मचारीको सरूवा नगर्ने पनि प्रतिबद्धतामा उल्लेख गरिएको छ। वन क्षेत्रको दिगो व्यवस्थापनका लागि आधुनिक प्रविधि तथा डिजिटल प्रणालीको प्रयोग गर्ने उल्लेख गरिएको छ। संघीय मन्त्रालयको संख्या 17 कायम गर्ने, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई अन्तर मन्त्रालय समन्वय, जलवायु परिवर्तन, ठूला आयोजनाको प्रत्यक्ष अनुगमन गर्ने, नतिजा केन्द्रमा रूपान्तरण गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ। संरचनागत विभेदको अन्त्यका लागि ठोस कानूनी नीतिगत र संस्थागत सुधार गर्ने, सरकारी र सार्वजनिक निकायहरूमा समावेशी सहभागिताको प्रभावकारिता जाँच्न समावेशी अडिटको स्थापना, दलित समुदायलाई समानुपातिक समावेशीकरणका अतिरिक्त विशेष सुविधा उपलब्ध गराउने लगायतका विषय प्रतिबद्धतामा उल्लेख गरिएको छ। सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा गत फागुन 21 को निर्वाचनबाट राष्ट्रिय मान्यता प्राप्त दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावका समयमा घोषणा गरेका घोषणापत्र र वाचापत्रहरू समावेश गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग आज अन्तर्क्रिया गर्नुहुने भएको छ। अन्तर्क्रिया मध्याह बाह्र बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सीमा दरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्यक्रममा सांसदहरूले आफ्नो क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने गरी कार्यक्रम तय गरिएको छ। अन्तर्क्रिया मार्फत जनप्रतिनिधि र कार्यपालिका बीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल अन्तर्व्यवस्थापिका संघ आईपीयूको 152 महासभामा सहभागी हुन संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै टर्कीको इस्तानबुल प्रस्थान गर्नुभएको छ। आजदेखि 6 गतेसम्म इस्तानबुलमा आयोजना हुने महासभामा अध्यक्ष दाहालले भावी पुस्ताका लागि शान्ति र न्याय सुनिश्चित सम्बन्धी विषयमा धारणा राख्नुहुने संघीय संसद सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उहाँले विभिन्न देशका संसदका प्रमुखसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने जरा अभियान शुरू गरेको छ। पार्टीका सभापति गगन कुमार थापाले काठमाडौँ महानगरपालिका वडा नम्बर 30 आफ्नो सदस्यता अध्यावधि गर्दै अभियानको शुभारम्भ गर्नुभएको हो। अभियानको शुभारम्भ गर्दै सभापति थापाले पार्टीका जिम्मेवार व्यक्तिहरूले नबुझेका विषयका बारेमा पार्टी कार्यालय पुगेर महामन्त्रीसँग बुझ्न आग्रह गर्दै बाहिर अनावश्यक चर्चा नगर्न आग्रह गर्नुभयो। आजदेखि देशभर दोस्रो आर्थिक गणना शुरू हुँदैछ। त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ। गणनाका लागि करिब 5,000 जनशक्ति परिचालन गरिएको छ। अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोड़िएको तथ्याङ्क संकलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ। गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाह लगायत आर्थिक क्षेत्रका 18 क्षेत्रको आधारभूत विवरण संकलन गरिनेछ। त्यसक्रममा देशभर दर्ता भए नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कल कारखाना, व्यापार र व्यवसाय, गैर सरकारी संघ संस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना गरिनेछ। आर्थिक गणना तयारीको पूर्व चरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेको छ। चैतको शुरूआतमा 77 जिल्ला र थप 7 गरी 84 कार्यालय स्थापना गरिएका छन्। ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ। 2075 राष्ट्रिय आर्थिक गणना गरिएको थियो। गणनामा देशभर 923,356 प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो। आजदेखि देशका 753 स्थानीय तहले विभिन्न कार्यक्रमका साथ व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन गर्ने भएका छन्। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको आग्रह बमोजिम नागरिक स्तरमा व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम बनाउन लागि व्यक्तिको कानूनी पहिचान नीति निर्माण र राज्यबाट प्रभाव हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्वपूर्ण आधारका रूपमा रहेको छ। यसैकारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेका हुन्। त्यसक्रममा विद्यालय तथा स्थानीय संघ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ। विभागले गत चैतको अन्तिम साता नै सबै स्थानीय तहलाई परिपत्र गर्दै विविध कार्यक्रमसहित सप्ताह मनाउन आग्रह समेत गरिसकेको छ। गृहमन्त्री सुदन गुरूङले नारायणगढ़ बुटवल सड़क खण्ड निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। सड़क खण्डको अनुगमनका क्रममा हिजो गृहमन्त्री गुरूङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई काममा ढिलासुस्ती स्वीकार्य नहुने बताउनुभयो। गृहमन्त्री गुरूङले काममा ढिलाइ भएको विषयमा चिनिया ठेकेदार कम्पनीलाई ध्यानाकर्षण समेत गराउनुभयो। अनुगमनका क्रममा उहाँले काम समयमा सम्पन्न नगर्दा यात्रुहरूले शास्ति भोग्नु परेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढ़ेकाले यस अवस्थाको चाँडो अन्त्य गर्न निर्देशन दिनुभयो। निर्माण कम्पनीका प्रतिनिधिहरूले अबको 15 दिनभित्र सड़क निर्माण सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। स्तरोन्नति भइरहेको अरनीको राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको धुलीखेल खावा सड़क खण्डमा हिजोदेखि दुईतर्फी आवागमन गराइएको छ। सड़क कालो पत्रे गर्न 23 दिनदेखि पटक पटक विभिन्न मितिमा आवागमन बन्द तथा एकतर्फी सञ्चालन गरिँदै आएको थियो। उक्त सड़क खण्डमा गत चैत 22 गतेदेखि मात्रै कालो पत्रेको काम शुरू गरिएको थियो। त्यस दिनदेखि रातको समयमा पूर्ण रूपमा बन्द गराई दिउँसो एकतर्फी सञ्चालन गरी हाल धुलीखेल चोकबाट 2.5 किलोमिटर सड़क एकतर्फी पक्की बनाइएको हो। हिजोदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुल्ला गरिएको डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो। उहाँका अनुसार स्तरोन्नति भइरहेको 4 किलोमिटर मध्ये बाँकी दूरी पक्की गर्ने कार्य यो साताको अन्तिमबाट शुरू गरिनेछ। नयाँ वर्षसँगै काठमाडौँमा गैरातीदेखि वाईफाई सेवासहितको रात्री बस सेवा शुरू गरिएको छ। गैरातीदेखि काठमाडौँ ललितपुर महानगरपालिका चन्द्रागिरी र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुलचोकबाट शुरू गरिएको हो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले समन्वय र सहकारी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरी सेवा प्रारम्भ गर्नुभएको हो। हिजो 7 बस सञ्चालनमा ल्याइएको छ। बसमा बस अगाडिको भाग चालक र यात्रु देखिने गरी 4 सीसीटीभी क्यामेराबाट निगरानी हुने र नियन्त्रण कक्षबाट त्यसलाई हेर्न सकिने भएकाले गलत क्रियाकलाप गर्ने वा दुर्व्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिन सकिने जनाइएको छ। यात्रुको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले हरेक बसमा एकजना नगर प्रहरी हटाइएको पनि जनाएको छ। सेवा प्रारम्भ गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले रात्रिकालीन सेवालाई दिगो बनाउँदै बिहानी सेवालाई प्रारम्भ गर्ने योजना रहेको बताउनुभयो। ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले सेवा सञ्चालनका लागि स्थानीय तहबीच एकमत रहेको बताउनुभयो। हाल साझा यातायात संघको सहकारीमा सेवा प्रारम्भ गरिएको र आगामी असार मसान्तसम्म सेवाको लागत साझा यातायातले बेहोर्ने पनि जनाइएको छ। काठमाडौँ महानगरपालिकाले असन क्षेत्रको मौलिकतालाई जोगाउन यही वैशाख 5 गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरी सामाजिक सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढ़ाउने भएको छ। भेहिकल फ्री असन कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिका वड़ा नम्बर 27 कमलाछी चोकबाट असनसम्म, भोटाआईटी चोकबाट असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइनेछ। यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ। यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरी स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्धन गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ। बाँकेमा गणेउला मलको व्यावसायिक उत्पादनतर्फ कृषकहरू आकर्षित हुँदै गएका छन्। सहज रूपमा उत्पादन गर्न सकिने र मल सहजै रूपमा बिक्री हुन थालेपछि आय आर्जनको राम्रो स्रोत बनेकाले पनि अहिले बाँकेका केही कृषकले गणेउला मल उत्पादनलाई व्यावसायिक रूपमै अगाडि बढ़ाएको बताउँछिन्। बाँकेबाट हाम्रा संवाददाता सरला सुवेदी।
कम लागत, छिटो उत्पादन र सहज बजार व्यवस्थापनका कारण यो व्यवसाय आकर्षक बन्दै गएको हो। एक वर्षमै 4 पटकसम्म उत्पादन गर्न सकिने भएकाले आमदानी पनि राम्रो हुन्छ। हाल बाँकेमा आर्जना किसानले यस व्यवसायलाई निरन्तरता दिइरहेका छन्, जसबाट उनीहरूको घर परिवार चलाउन सहज भएको छ। उत्पादन भएको मल मध्ये करिब 50% बाँकेमै खपत हुने र बाँकी दाङ, सुर्खेत, जाजरकोट, जुम्ला र रुकुम लगायत पहाड़ी जिल्लामा पठाइने गरिएको छ। रासायनिक मलको तुलनामा पूर्ण रूपमा अर्गानिक हुने भएकाले पछिल्लो समय करेसा बारी, कौशी तथा खेतबारीमा यसको प्रयोग बढ्दै गएको नेपालगंजका गडेउला मल उत्पादक कृषक वीरबहादुर हमाल बताउनुहुन्छ।
यो मलको माग पनि धेरै बढ्न थाल्यो र यो उत्पादन पनि राम्रोसँग हुन्छ भन्ने आफूले आत्मविश्वास पनि भइसके पश्चात हाल हामीले यो ठाउँमा जुन यो देखाइरहेका छौँ, करिब 1.5 कट्ठा क्षेत्रफलमा यो गडेउली मल उत्पादन कार्य आफ्नोमा प्रयोग गर्ने अनि बजारीकरण गर्ने, त्यस्तै गरी यो विषयमा तालिमहरू चलाउने अनि कृषकहरूलाई, कुनै उद्यमीहरूलाई यो बिउ गडेउलाहरू उपलब्ध गराउने कार्य निरन्तर गर्दै आइरहेका छौँ।
भारतको पिलिभिटबाट गडेउलाको बिउ ल्याएर व्यवसाय सुरु गर्नुभएको हमाल अहिले बाँकेको पहिलो व्यवसायको रूपमा परिचित हुनुहुन्छ। यस व्यवसायले आमदानी सँगै रोजगारीको अवसर पनि सिर्जना गरिरहेको नेपालगंजका गडौला मल उत्पादक कृषक बेन्जु साकेको भनाइरहेको छ।
जब हाम्रो देशमै यति राम्रो मलहरू उत्पादन भइरहेछ भने यहीँबाट लिइदियो भने सरकारले होइन हामीलाई पनि राम्रो, हामी उद्यमीहरूलाई पनि राम्रो र किसानहरूलाई पनि राम्रो, जमिनको उर्वरा शक्ति पनि ह्रास नहुने होइन उर्वरा शक्ति पनि बढ्ने, जसले गर्दा सबैको स्वास्थ्यलाई पनि राम्रो हुने, वातावरणीय मैत्री पनि होइन, अनि किसानहरूको कच्चा पदार्थमा पनि उहाँहरूले सपोर्ट पाउनुहुन्छ।
नेपालमा प्रत्येक वर्ष रासायनिक मलको अभाव हुने समस्या देखिँदै आएको छ। यस्तो अवस्थामा स्वदेशमै उत्पादन हुने अर्गानिक मलको प्रयोगलाई प्रोत्साहन गर्न सके कृषकहरूलाई धेरै सहज हुने सरकारवालाहरूको भनाइरहेको छ। गडेउला मलले माटोको गुणस्तर सुधार गर्नुको साथै दीर्घकालीन रूपमा उत्पादन वृद्धि गर्न सहयोग पुर्याउने भएकाले यसको प्रयोग विस्तार गर्नु अति आवश्यक देखिन्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अन्तर्राष्ट्रिय आरोग्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्य शक्तिका रूपमा अघि बढ़ाउँदै नेपालले अघि सारेको अन्तर्राष्ट्रिय आरोग्यता दिवस अर्थात इन्टरनेशनल वेलनेस डेको संकल्प प्रस्तावलाई संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेसँगै विश्वभर अप्रेल 15 यो दिवस मनाउन थालिएको हो। नेपालको प्रस्तावमा निर्णय भएर विश्वव्यापी रूपमा आरोग्यता दिवस मनाउने घोषणा संयुक्त राष्ट्रसंघले गर्नु नेपाल र यस क्षेत्रका लागि गौरवको विषय मानिएको छ। नेपालले अघि सारेको प्रस्तावमाथि छलफल भई पारित गर्नका लागि भएको आह्वानमा छिमेकी मुलुक चीन र भारत सहित 40 मित्र राष्ट्र मुलुकले समर्थन जनाएका थिए। नववर्ष 2083 प्रारम्भसँगै पूर्वी तराई तथा मिथिला क्षेत्रमा मनाइने जुड शीतल पर्वको दोस्रो दिन आज कृषि कर्ममा निरन्तर जुटिरहन तथा वर्षभरि सुक्खा नहोस् भनी वर्षाको कामना गर्दै एक आपसमा धूलो, माटो, हिलो छ्यापाछाप गरी यो पर्व मनाइँदैछ। सुदूरपश्चिमको विशिष्ट सांस्कृतिक पर्व विशुको अवसरमा देउडा समाजले काठमाण्डुमा हिजो सांस्कृतिक कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले सुदूरपश्चिमको सांस्कृतिक सुवास देशभर र संसारभर फैलिँदै गएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले देशका विभिन्न क्षेत्रको संस्कृति प्रवर्धन गर्न सार्वजनिक सेवा प्रसारण प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। देउडा समाजका अध्यक्ष नन्दकृष्ण जोशीले समाजको स्थापना भएदेखि नै काठमाण्डुमा विशु पर्वको कार्यक्रम आयोजना गरिँदै आएको बताउनुभयो। कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार रत्न बेहोसी, वरिष्ठ लोक गायिका एवं संकलक चन्द्रकला शाह र संचारकर्मी पवन प्याकुरेललाई अभिनन्दन गरिएको थियो। त्यसै गरी देउडा संस्कृतिको विस्तारमा योगदान दिने 11 जनालाई सम्मान समेत गरिएको थियो। नयाँ वर्ष 2083 पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिब 12,000 धार्मिक तीर्थालुले दर्शन गरेको मुक्तिनाथ विकास समितिले जनाएको छ। हिउँदियामपछि मुक्तिनाथ मन्दिरमा औसत दैनिक 4,000 5,000 हाराहारीमा मुक्तिनाथ मन्दिरको दर्शन गर्ने गरिएकोमा हिजो नयाँ वर्षको पहिलो दिन मुक्तिनाथ मन्दिरमा साबिक भन्दा दोब्बर धार्मिक तीर्थालुले दर्शन गरेको समितिका व्यवस्थापक दिनेश भूषालले जानकारी दिनुभयो। राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वी नाका, काँकडभिट्टा लगायत भन्सार नाकामा कड़ाई गर्न थालेको छ। सीमावर्ती क्षेत्रका बासिन्दा खाद्य वस्तु, लत्ता कपड़ा र अन्य घरयासी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार धाउने प्रवृत्तिले स्थानीय बजार सुस्ताएको र मुलुकले राजस्व गुमाइरहेको गुनासोपछि कड़ाई थालिएको हो। स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ भोजपुरको सखेवामा रैथाने खाना महोत्सवको आयोजना गरिएको छ। नयाँ वर्षको अवसर पारी भोजपुरको मुन्दुम पदमार्ग अन्तर्गत पर्ने टेम्की मयुङ गाउँपालिका स्थित पर्यटकीय स्थल सखेवामा रैथाने खाना महोत्सव शुरू गरिएको हो। महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको सखेवा होटल तथा होमस्टे व्यवसाय संघका अध्यक्ष विवेक कुलुङले बताउनुभयो।
कृषिको स्टलहरू राखेका छौँ, सेलरोटी, यी लोकल कुखुरा, अब त्यस पछाडि सुकुटी, पाहा, माछा, होइन यो मकै कोदोको चाहिँ परिकारहरू, विशेष गरी यहाँ भएको अर्ग्यानिक चिजहरूलाई नै हामीले प्रवर्धन गर्ने, जसको माध्यमबाट चाहिँ स्थानीयहरूले प्रत्यक्ष रूपमा चाहिँ आर्थिक लाभ पाओस्।
टेम्की मयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले महोत्सव मार्फत स्थानीय किसान, उद्यमी तथा व्यवसायीहरूलाई पोषण गर्ने लक्ष्य राखिएको बताउनुभयो। यसले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने उहाँको भनाइ छ।
हाम्रो चाहिँ यो मुन्दुम पदमार्ग पर्यटकहरूलाई हाम्रो ठाउँमा आउँदाखेरि कम्तीमा पर्यटकहरूले स्थानीय रैथाने खाना खानु पाउनुपर्छ है भन्ने कुराको चाहिँ चेतना हाम्रो स्थानीय तहवासीहरूलाई पनि होस् र यहाँ उत्पादन गर्नको लागि प्रेरणा पनि मिलोस्।
त्यसै गरी गाउँपालिका उपाध्यक्ष रमा देवी राईले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर गाउँपालिकाले आफ्ना गतिविधि बढाएको बताउनुभयो।
हामीले स्थानीय उत्पादनलाई प्रमोसन गर्ने हिसाबले हामीले यहाँको जे वस्तु उत्पादन हुन्छ त्यो चाहिँ प्राय पर्यटकहरूलाई दिनुपर्छ र पर्यटक भित्राउनुपर्छ भन्ने हिसाबले हामीले रैथाने महोत्सवहरू यो चाहिँ स्थायित्व दिनको लागि, यहाँको उत्पादन नागरिकसँग जोड्नको लागि, यहाँको आत्मनिर्भर बनाउनको लागि रैथाने खाना महोत्सव आयोजना गरिरहेका।
टेम्की मयुङ गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजना टिटिडिपी हेल्भेटास नेपालको आर्थिक सहयोगमा महोत्सव आयोजना गरिएको हो। आयोजक अनुसार यस महोत्सवले स्थानीय सांस्कृतिक परम्परा र जीवनशैलीको संरक्षण तथा प्रबन्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच जारी कूटनीतिक सम्वादपछि पाकिस्तानले दोस्रो चरणको वार्ताका लागि नयाँ प्रस्ताव अघि सारेको छ। क्षेत्रीय तनाव बढ़िरहेका बेला दुई देशबीच जारी कूटनीतिक सम्वादले केही प्रगति गरेको संकेत देखिएपछि पाकिस्तानले गरेको पहललाई सम्भावित समाधानतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हालै इरानसँगको वार्तामा केही प्रगति भएको बताउनु भएको थियो। अमेरिका र चीनबीच व्यापारिक तनाव फेरि चर्कने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएपछि बेजिङले त्यसको कड़ा प्रतिकार गर्ने स्पष्ट सन्देश दिएको छ। अमेरिकाले चीनले इरानलाई सैन्य सहयोग गर्न लागेको भन्ने रिपोर्ट सार्वजनिक गरेसँगै यो विवाद सतहमा आएको हो। इरानका बन्दरगाह वरपर अमेरिकाले लागू गरेको नाकाबन्दीप्रति चीनले तीव्र असन्तुष्टि समेत जनाएको छ। अफगानिस्तानमा विगत 18 दिनमा आएको भारी वर्षा र बाढ़ीका कारण करिब 200 जनाको मृत्यु भएको अफगानिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। भारी वर्षासँगै आएको आँधी बेहरीले अफगानिस्तानमा 190 जनाको ज्यान दिएको र 9 जना बेपत्ता रहेको र 253 जना घाइते भएको बताइएको छ। अधिकारीहरूका अनुसार आँधी बेहरी र बाढ़ीका कारण अफगानिस्तानमा 1303 घरहरू क्षतिग्रस्त भएका छन्। अफगानिस्तानका विभिन्न भागहरूमा मार्च 25 भारी वर्षा, शक्तिशाली हावा र आकस्मिक बाढ़ी आएको छ भने मौसम विभागले देशको 14 प्रान्तमा थप वर्षाको पूर्वानुमान समेत गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चैतसम्म सरकारको पूँजीगत खर्च 23.58% मात्र भएको छ। चालू आर्थिक वर्षको 9 महिना सकिसक्दा पनि पूँजीगत खर्च 23.58% मात्र भएको देखिएको छ। अबको बाँकी 3 महिनामा सरकारले 76.42% बराबर पूँजीगत खर्च गर्नुपर्ने भएको छ। यस वर्ष सरकारले पूँजीगत खर्चका लागि 4.7 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ, जसमध्ये चैतसम्म 96.19 अर्ब रूपियाँ मात्र खर्च भएको छ। यसले आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालू आर्थिक वर्षमा समेत दोहोरिने निश्चित भएको छ। यही अवधिमा चालू खर्च भने लक्ष्यको 63.3% अर्थात 7.45 अर्ब रूपियाँ नाघेको छ। यस्तै सरकारको वित्तीय व्यवस्थापन तर्फको खर्च लक्ष्यको 57.63% बराबर भएको छ। यस वर्ष चैतसम्म 2,16,00,000,000,000 खर्च वित्तीय व्यवस्थापनमा भएको देखिएको छ। सार्वजनिक ऋणको सामा भुक्तानी तथा सार्वजनिक संस्थानहरूमा सरकारले गर्ने लगानीका लागि वित्तीय व्यवस्थापन तर्फको खर्च शीर्षकबाट बजेट खर्च हुने गरेको छ। यसरी चालू आर्थिक वर्षमा कुल बजेट खर्च चैतसम्म 10,59,00,000,000,000 रूपियाँ नाघेको छ। यस वर्ष सरकारले 19,64,00,000,000,000 रूपियाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। मध्यपूर्वको युद्धका कारण पेट्रोलियम पदार्थमा भएको महँगीको मार खेपिरहेकै बेला अहिले दैनिक अन्य उपभोग्य वस्तुहरूको मूल्य समेत बढ़न थालेपछि उपभोक्ता महँगाईको मार खेप्न बाध्य भएका छन्। यसै क्रममा बजारमा माग बढ़ेको तर उत्पादन घटेको भन्दै लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य बढ़ाएको छ। यसअघि प्रतिक्रेट 450 रूपियाँमा बिक्री हुँदै आएको ठूलो अण्डामा प्रतिक्रेट 15 रूपियाँ वृद्धि भई 465 रूपियाँ पुगेको हो।
आर्थिक समाचारका साथमा सुरेन्द्र मणि त्रिपाठी, अब खेल समाचार।
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएका खेलमा गण्डकी र लुम्बिनी प्रदेश विजयी भएका छन्। वीरगंजको नारायणी रंगशालामा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई 9 विकेटले पराजित गर्यो। कर्णालीले 25.2 ओभरमा सबै विकेट गुमाउँदै 72 रन जोड़ेको थियो। कर्णालीका प्रकाश जोशीले 15, दिवन पुनले 14 रन जोड़दा गण्डकी प्रदेशका विपिन खत्रीले 5 विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले 13 ओभरमा मात्र 1 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। गण्डकीका तर्फबाट सिब्रिन श्रेष्ठले 40 रनको गर्दा दीपक डुम्रेले 22 रन बनाए भने कर्णाली प्रदेशका विपिन शर्माले 1 विकेट लिए। यस्तै जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको मंगलबार सम्पन्न अर्को खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई 34 रनले पराजित गरेको छ। जनकपुर धामको निर्माणाधीन राम जानकी बहुद्देशीय अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न भएको खेलमा लुम्बिनीले 34 रनले जित हासिल गरेको हो। पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले 42.2 ओभरमा सबै विकेट गुमाउँदै 233 रनको स्कोर बनाएको थियो। लुम्बिनीका आकाश त्रिपाठीले 72 र प्रज्वल थापाले 46 रनको योगदान गरे। बागमतीका सन्दीप लामिछाने र विवेक मगरले समान 3-3 विकेट लिँदा राजन ढकालले 2 र प्रतिश सिसीले 1 विकेट लिए। 234 रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बागमतीले 44 ओभरमा अल आउट हुँदै 199 रन मात्र बनाउन सक्यो। बागमतीका विवेक मगरले 45 रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो खेल्न नसकेको हाम्रा संवाददाता अजय कुमार झाले जनाएका छन्। प्रतियोगितामा 3 विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब तथा 7 प्रदेशका गरी 10 टोलीको सहभागिता छ। प्रतियोगिताको विजेता टोलीले 10 लाख र उपविजेताले 5 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल यही वैशाख 4 गते हुँदैछ।
राजेन्द्र विक्रम साई, खेल समाचारका साथमा अब मौसम। आज कोशी प्रदेशको पहाड़ी भूभाग लगायत देशका हिमाली भूभागमा साधारणतया बदली हुने, बाँकी भूभागमा आंशिक बदली हुने र तराईका भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशका पहाड़ी भूभाग लगायत बाँकी हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.5 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:34 भयो भने सूर्यास्त भरे साँझ 6:34 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। सरकारद्वारा 6 राजनैतिक दलको चुनावी घोषणा पत्र अध्ययन गरी तयार पारिएको राष्ट्रिय प्रतिबद्धताको मसौदा सार्वजनिक। मसौदामाथि राजनैतिक दलहरूबाट वैशाख 10 गतेभित्र सुझाव माग। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाका समानुपातिक सांसदहरूसँग छलफल गर्नुहुने। आजदेखि देशभर आर्थिक गणना शुरू हुँदै देशका 753 वटै स्थानीय तहले आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन गर्ने। नयाँ वर्षसँगै काठमाडौँमा वाईफाई सेवा सहितको रात्रिबस सेवा शुरू र अमेरिका र इरान बीच दोस्रो चरणको वार्ताका लागि पाकिस्तानको नयाँ प्रस्ताव। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।